यदि तपाईँ यस चर्चबाट कुनै ठाउँ जानुभयो र तपाईँले कुनै चर्चको खोजी गर्नुभयो र त्यस ठाउँमा परमेश्वरको अनुग्रहद्वारा तपाईँले चर्च भेटाउनु भयो र पहिलोपटक तपाईँ त्यो चर्चमा जाँदै हुनुहुन्छ, उपस्थित हुँदै हुनुहुन्छ भने तपाईँले त्यस चर्चको बारेमा धेरै कुराहरूको बारेमा अवलोकन गर्नु पक्कै पनि हुन्छ। सायद तपाईँले त्यस चर्चको गाइने भजन, त्यस चर्चमा गरिने प्रार्थना र त्यस चर्चमा गरिने प्रचारको बारेमा पनि तपाईँले विचार गर्नुहुन्छ होला र यी सबै कुरा गरेर यी सबै कुराहरूलाई विचार गरेर तपाईँले त्यो चर्चको बारेमा धेरै कुराहरू बताउन सक्नुहुन्छ। तर यदि ख्रिस्टले तपाईँ र मेरो चर्चलाई हेर्नु भएर उहाँले तपाईँ र हाम्रो चर्चको बारेमा यदि उहाँले बताउनु भयो भने तपाईँ र मेरो चर्चको बारेमा के बताउनुहुन्छ होला? पक्कै पनि ख्रिस्टले तपाईँ र मैले गाउने भजन, तपाईँ र मैले गर्ने हाम्रो क्रियाकलाप, तपाईँ र मैले गर्ने प्रचार, तपाईँ र मेरो ईश्वर शास्त्र, यी सबै कुरालाई पक्कै पनि उहाँले हेर्नुहुन्छ। र त्यति मात्र होइन कि यीशु ख्रिस्टले तपाईँ र मैले जस्तो होइन कि बाहिर क्रियाकलापलाई मात्रै उहाँले हेर्नुहुन्न तर चर्चको हृदयलाई पनि उहाँले हेर्नुहुन्छ। उहाँले क्रियाकलापलाई मात्र होइन हृदयलाई पनि उहाँले एड्रेस गर्नुहुन्छ र उहाँले आजभन्दा 2000 वर्ष अगाडि नै उहाँले यो कुरा गरिसक्नु भएको छ। त्यसकारण आज हामी त्यही चर्चको बारेमा हामी प्रकाश 2:1-7 हामी हेर्नेछौँ। कृपया सबैजनाले आफ्नो बाइबलमा प्रकाश 2:1-7 निकाल्नुहोला। यो अन्तिमबाट तपाईँले आफ्नो बाइबलको अन्तिमबाट हेर्नुभयो भने तपाईँले पाउनुहुनेछ। प्रकाश 2:1-7। म हामी सबैजनाको निम्ति पाठ गर्नेछु, तपाईँहरूले बाइबलमा हेर्नुहोला। एफिससको मण्डली, एफिससका मण्डलीका दूतलाई यो लेख, यी कुरा 7 तारा आफ्नो दाहिने हातमा लिने र 7 सुनका समाधानका बीचमा हिँड्नेले भन्दछ। तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ, तर तिमीहरू जसले प्रेरित हुँ त भन्छन् तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झुटा भेटाएका छौ भने म जान्दछु। म जान्दछु तिमीहरूले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू थकित भएका छैनौ। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो समाधान त्यसको ठाउँबाट हटाउनेछु। तर तिमीहरूमा यो कुरा त छ कि तिमीहरूले मैले जस्तै निकोलाइट्सहरूका काम घृणा गर्छौ। जसको कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु। आमेन। हामी यो खण्डबाट विशेष 2 कुरालाई हामी हेर्नेछौँ, विशेष 2 कुरालाई। एफिससको मण्डलीको कामप्रति ख्रिस्टले गर्नुभएको प्रशंसा, पहिलो हामी 1:3-6 यो कुरालाई हामी हेर्नेछौँ कि एफिससको मण्डलीको कामप्रति ख्रिस्टले गर्नुभएको प्रशंसा पहिलो, र दोस्रो कि एफिससको मण्डलीलाई ख्रिस्टले दिनुभएको हक्की र प्रतिज्ञा, यो 2 हामी 4:5-7 हामी हेर्नेछौँ। हामी पथ बाई पथ जाँदैनौँ कि यहाँ हामी के गरेका छौँ भन्दाखेरि केही पथहरूलाई माथि लिएका छौँ। सो हामीले यो बुझ्नुपर्ने हुन्छ कि यो प्रकाशको पुस्तक के युहन्नाले लेखेका हुन् जसले पद्मस टापुबाट लेखेका थिए कि युहन्ना यीशु ख्रिस्टले प्रेम गर्नुभएका एक चेला हो। र उनले ख्रिस्टको दिनमा एउटा दर्शनबाट यो मण्डलीहरूलाई लेख्नको निम्ति यो आज्ञा पाएका थिए। यसकारण हामी यहाँ देख्छौँ कि सुरुमा नै कि यो पत्र कसलाई लेख्न आज्ञा गरिएको छ र यो पत्र लेख्ने व्यक्ति को हुन् भन्ने कुरा हामी यहाँ सुरुमा नै हामी देख्दछौँ। र यो पत्र केवल एफिससका मण्डलीले मात्र होइन र यो सत्यता कि अरू मण्डलीहरूलाई पनि हो। कसरी हामी थाहा गर्न सक्छौँ? तपाईँले पद सातलाई हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ कि पद सातमा यसरी भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ है। मण्डलीहरूलाई, एफिससको मण्डलीलाई माथि सम्बोधन गरेको छ, तर तल सात पदमा तपाईँले हेर्नुभयो भने के हो, यो सत्यता के हो, एफिससका मण्डलीलाई मात्र होइन अरू संसारभरिका मण्डलीहरूलाई पनि हो। त्यसकारण ख्रिस्टले आज तपाईँ र मलाई पवित्र आत्माद्वारा उहाँको वचनद्वारा यो वचन दिनुभएको छ र यो चर्च एफिसस सहरमा अवस्थित यो चर्च हो। त्यसकारण हामी थोरै यो ब्याकग्राउन्डलाई हेर्नेछौँ, त्यस पछाडि हामी विस्तृत रूपमा अझै हेर्नेछौँ। एफिसस सहर, एफिसी सहर विशेष एसिया माइनरको सबैभन्दा महत्त्वपूर्ण एउटा सहर हो, जहाँ रोमी शासकहरू बसोबास गर्दथे र त्यहाँ धेरै मानिसहरू पनि बसोबास गर्दथे र नयाँ करारको समयमा लगभग 250,000-500,000 संख्यामा त्यो सहरमा मानिसहरू बसोबास गर्थे र यो सहर विशेष गरी एउटा मूर्ति, एउटा देवीको निम्ति प्रख्यात थियो, जुन तपाईँले प्रेरित 18:19-20 तपाईँले हेर्नुभयो भने यो कुरा स्पष्ट पाउनुहुन्छ, जुन हामी देवी आर्तिमिसको ले त्यो सहर चाहिँ के थियो, एकदमै प्रख्यात थियो र त्यहाँ ती देवीको पूजा आराधना गर्नको निम्ति संसारभरिका मानिसहरू आउँथे। त्यसको निम्ति यो सहर एकदमै सुप्रचलित थियो, सुपरिचित थियो। तर अब यो सहरमा कसरी सुसमाचार पुग्यो त, कसरी यो मण्डली स्थापना भयो त? त्यसकारण त्यो चर्चलाई यहाँ येशु ख्रिस्टले यहुन्नाद्वारा यो पत्र लेख्नलाई आज्ञा गर्दै हुनुहुन्छ। यदि मूर्ति पूजक यो सहरमा सुसमाचार कसरी पुग्यो, कोद्वारा प्रचार गरियो, यो चर्च कसरी स्थापना भयो, त्यसको निम्ति पक्कै पनि तपाईँ र मैले प्रेरितको पुस्तकमा हामीले याद गर्नुपर्ने हुन्छ। हामी प्रेरितको पुस्तक सबै पढ्दैनौँ, त्यसकारण तपाईँलाई म अनुरोध गर्न चाहन्छु, तपाईँले आफ्नो घरमा गएर प्रेरित 18:19-20 अध्यायलाई पुरै पाठ गर्नुहोला भने यसको विस्तृत तपाईँले त्यहाँ जानकारी पाउनुहुन्छ। र हामी विशेष 18:20 हामी हेर्छौँ भने कि सुरुवातमा कि त्यहाँ हामी पावल, प्रिस्किला, अकिला, अपोलोसहरू त्यहाँ पुगेको हामी देख्छौँ र पावलको दोस्रो जुन सुसमाचारको यात्रामा केही समय त्यहाँ रहेको पनि हामी देख्छौँ र त्यहीँ नै कि प्रिस्किला, अकिलासहरू त्यहीँ रहे र सायद हामीले त्यहाँ बताएको छैन, उनीहरू त्यहाँ रहेको कारण सायद उनीहरूले केही मानिसहरूलाई केही सुसमाचार सुनाउँदै थियो होला। हामी त्यहाँ तलतिर आएर हामी 18:24-28 हेर्छौँ भने अपोलोस पनि उनीहरूसँग सहभागी भएको हामी पाउँछौँ, जसले परमेश्वरको धर्मशास्त्र असल तरिकाले उनीहरूलाई सिकाउन सक्थे, प्रचार गर्थे र सँगसँगै अझै के गर्छौँ, त्यहाँ प्रिस्किला, अकिलासहरूसँग उनीहरू सहभागी भएर उनीहरूले चाहिँ त्यहाँ काम गरेको हामी देख्छौँ र त्यस पछाडि हामी के देख्छौँ भन्दाखेरि कि प्रेरित पावलको सुसमाचारको तेस्रो यात्रामा उनले के गरे, त्यस ठाउँमा गएर उनले सुसमाचार प्रचार गरे र उनले के गरे, त्यहाँ चर्च स्थापना गरे। जब उनी त्यहाँ पुगे हामी के देख्छौँ, जब तपाईँले प्रेरित 19:1-7 तपाईँले हेर्नुभयो भने के पाउनुहुन्छ, जब पावल त्यहाँ पुगे, त्यहाँ पुग्ने बित्तिकै सुरुमा उसले के देखेका छन्, त्यहाँ केही चेलाहरूलाई भेटाएका छन्, तर उनीहरू को थिए तपाईँले त्यहाँ स्पष्टसँग देख्नुहुन्छ कि प्रेरित 19:1-7 तपाईँले हेर्नुभयो भने कि बप्तिस्मा दिने योहन्नाद्वारा पानीको बप्तिस्मा लिएका चेलाहरू त्यहाँ योहन्नाले भेटाएका छन्। जब उनले त्यहाँ भेट्छन् र उनीहरूलाई सोध्छन् कि तिमीहरूले कि येशु ख्रिस्टलाई, तपाईँ योहन्नाभन्दा पछाडि आउने व्यक्तिमाथि तिमीहरूले विश्वास गरेका छौ, तिमीहरूले पवित्र आत्माको बप्तिस्मा लिएका छौ भनेर उनले सोध्छन्। उनीहरूले भन्छन् पवित्र आत्मा को हुनुहुन्छ हामीलाई त थाहै छैन। र उनले त्यहाँ उनीहरूलाई स्पष्ट बताइदिन्छन् उनीहरूले कस्तो बप्तिस्मा लिएका थिए। उनीहरू त केवल पश्चातापको बप्तिस्मा लिएका थिए भनेर उनले स्पष्टसँग उनले तिनीहरूलाई सिकाइदिए र उनीहरूले ख्रिस्टमाथि भरोसा गर्न र बप्तिस्मा लिनको निम्ति उनले आग्रह गर्छन् र उनीहरूले त्यहाँ बप्तिस्मा लिएको हामी पाउँछौँ। त्यसरी प्रेरित पावलले एफिससको मण्डली के गरेका थिए, स्थापना गरेका थिए। त्यहाँ उनले यसरी सुरु गरेका थिए र त्यस चर्चमा धेरै असल असल व्यक्तिहरू थिए कि हामी देख्छौँ। अघि नै मैले भनिसकेँ त्यहाँ प्रिस्किला, अकिलास, अपोलस र त्यस चर्चमा गएको थिएँ, तुखिकास, तिमोथी, युना आफैले पनि त्यहाँ सेवाकै गरे। प्रेरित पावलले 3 वर्षसम्म त्यहाँ के गरे, सिकाए 3 वर्षसम्म। अब त्यही चर्चलाई यहाँ के गर्दै हुनुहुन्छ, ख्रिस्टले सम्बोधन गर्दै हुनुहुन्छ। एकमा हेर्नुहोस् न, एक पदलाई, एफिससका मण्डलीका दूतलाई यो लेख। यो एफिससका मण्डलीका दूत को हुन्? यहाँ हामीलाई स्पष्टसँग यही हो भनेर बताएको छैन बाइबलले, तर धेरैले यही विश्वास गर्छन् कि यो एफिसीका मण्डलीका अगुवाहरू थिए। कतिले भन्छन् केवल यो चाहिँ मण्डलीका एक सन्देशवाहक थिए, ती सन्देशवाहक हुनसक्छ, अगुवाहरू पनि हुनसक्छन्, या त अरू पनि, या त मण्डलीलाई नै। तर यो हामी यो जे भए तापनि हामी यो थाहा गर्न सक्छौँ कि यो पत्र कि विशेष गरेर एफिससका मण्डलीलाई लेखिएको थियो। तर अब लेख्ने व्यक्ति को हुन्छ, त्यसकै अर्को खण्डलाई हेर्नुहोस् न, कसले यो लेख्नलाई आज्ञा गरिरहेको छन्, यो पत्र लेख्नलाई कसले आज्ञा गरिरहेका छन् कि यी 7 तारा आफ्नो दाहिने हातमा लिने र 7 सुनका समाधानका बीचमा हिँड्नेले भन्दछ। यहाँ त्यो लेख्न लगाउने व्यक्तिको केही विश्लेषण गरेको हामी पाउँछौँ। त्यसो भए यो व्यक्ति को हुन् जसले 7 तारालाई आफ्नो दाहिने हातमा लिएको छ र समाधानहरूको बीचमा उहाँ हिटुल गर्नुहुन्छ? यो व्यक्तिको, यो पत्र लेख्न लगाउने व्यक्तिको। जब तपाईँले नयाँ करारका अरू पत्रहरूलाई हेर्नुहुन्छ भने तपाईँले स्पष्ट देख्नुहुन्छ कि म परमेश्वरको दास, प्रेरित पावल, म पत्रुसबाट, यो कुराहरू तपाईँले के हुन्छ पाउनुहुन्छ। तर यहाँ हामी त्यस्तो पाउँदैनौँ, तर हामी यहाँ के पाउँछौँ, जसले 7 तारा आफ्नो दाहिने हातमा लिने र समाधानहरूको बिचमा हिँड्नुहुनेले उहाँ को हुनुहुन्छ। तपाईँले एकपटक यतापट्टि पल्टाउनुहोस् न, प्रकाश 1:20 हेर्नुहोस् न, कि यसको अर्थ हामी यहाँ पाउँछौँ र यो समाउने व्यक्ति को हो भन्ने कुरा तपाईँले यो 1 पढ्नुभयो भने स्पष्टसँग तपाईँले पाउनुहुन्छ कि उहाँ ख्रिस्ट आफै हुनुहुन्छ। कि योहन्नाले ख्रिस्टको बारेमा, यो लेख्न लगाउने व्यक्तिको बारेमा यहाँ विस्तृत उनले यहाँ बताएको हामी पाउँछौँ। र यो भन्न लगाउने व्यक्तिको अल्फा र ओमेगा हुनुहुन्छ, जो आदि र अन्त्य हुनुहुन्छ, जो जीवित हुनुहुन्छ, जसको हातमा पातलका साँचाहरू छन्। लेख्न लगाउनुको ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट आफैले यो आज्ञा गर्दै हुनुहुन्छ। त्यसो भने यो 7:20 हेर्नुहोस् न, यी 7 तारा र यो समाधानको अर्थ के हो, जसको बिचमा, जसलाई ख्रिस्टले पक्रिनुहुन्छ र जसको बिचमा ख्रिस्ट हिँड्नुहुन्छ। पद 20, मेरो दाहिने हातमा तिमीले देखेका यी 7 तारा र सुनका यी 7 समाधानहरूको रहस्य यो हो। 7 तारा 7 मण्डलीका स्वर्गदूतहरू र 7 समाधान चाहिँ 7 मण्डलीहरू हुन्। देख्दै हुनुहुन्छ एउटा चर्चको निम्ति यो कति आशिषमय कुरा हो, कति उत्साहको कुरा हो कि ख्रिस्टले चर्चलाई थाम्नुहुन्छ र चर्चको बिचमा ख्रिस्ट हुनुहुन्छ। एफिससको चर्चमा मात्र होइन, आज तपाईँ र मेरो बिचमा पनि ख्रिस्ट हुनुहुन्छ। के तपाईँ र मेरो निम्ति यो उत्साहको कुरा होइन र ख्रिस्टले तपाईँ र मलाई थाम्नुहुन्छ? अघि भर्खरै हामी गाउँदै थियौँ, ख्रिस्टले थाम्नेछन्। देख्दै हुनुहुन्छ तपाईँ र मेरो यो उत्साह, तर यो याद गर्नुहोस्, कि अब क्रिस हाम्रो बिचमा मात्रै हुनुहुन्न, उहाँ हाम्रो बिचमा रहेर तटस्थ भएर बस्नुहुन्न। उहाँले तपाईँ र मेरो कार्य, तपाईँ र मेरो हृदयलाई पनि उहाँले मूल्याङ्कन गर्नुहुन्छ, अवलोकन गर्नुहुन्छ। त्यस कारण यहाँ हेर्नुहोस् न, एफिसीको मण्डलीहरूको काम उहाँलाई थाहा छ, त्यस कारण उहाँले भन्नुहुन्छ मलाई थाहा छ, म जान्दछु। अनि यो जसले जान्नुहुन्छ उहाँले सिद्ध रूपमा जान्नुहुन्छ, यो जान्ने व्यक्ति को हुनुहुन्छ, ख्रिस्ट हुनुहुन्छ, उहाँले सिद्ध रूपमा उहाँले जे भन्नुभएको छ त्यो सही हो। उहाँ सर्वज्ञानी, सर्वव्यापी, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँले के गर्नुहुन्छ चर्चका हरेक कामहरूलाई अवलोकन गर्नुहुन्छ। त्यस कारण तपाईँले हेर्नुहोस् न, एफिसीको मण्डलीहरूको निम्ति उहाँले के गर्नुहुन्छ, उहाँले उनीहरूको काम उहाँले जान्नुहुन्छ, उहाँले विशेष के कुरा जान्नुहुन्छ उहाँले भन्नुहुन्छ। तपाईँले पद दुईबाट हेर्दै जानुहोस् न, पद दुईमा तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ, तर तिनीहरू जसले प्रेरित हुँदा भन्छन् तर वास्तवमा होइनन् त्यसलाई जाँचेर झुटा भेटाएका छौ भने म जान्दछु। तिन पद, म जान्दछु तिमीहरूले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू थकित भएका छैनौ। पछलाई हेर्नुहोस्, त्यति मात्रै होइन, उहाँले यो पनि जान्नुहुन्छ, तर तिमीहरूमा यो कुरा त छ कि तिमीहरूले मैले जस्तै निकोलाइट्सहरूका काम घृणा गर्छौ। यी सबै कुरा उहाँले जान्नुहुन्छ। सुरुमा उहाँले के हुन्छ, उनीहरूको कामको निम्ति, उनीहरूको ईश्वर शास्त्रको निम्ति उहाँले एफिसियसको मण्डलीहरूको के गर्नुहुन्छ, प्रशंसा गर्नुहुन्छ। विशेष उहाँले एफिसीको मण्डलीहरूको काम र ईश्वर शास्त्रको बारेमा प्रशंसा गर्नुहुन्छ। त्यसकारण उहाँले भन्नुहुन्छ तिम्रा कामहरू, परिश्रम, तिमीहरूको सहनशीलता मलाई थाहा छ। एफिसियसका चर्चसँग केवल स्वीकार मात्रै थिएन, तर उनीहरू के गर्थे, काम गर्ने चर्च थिए। तर उनीहरूले के काम गरे, पक्कै पनि ख्रिस्टको निम्ति उनीहरूले काम गरिरहेका थिए, उनीहरूले परिश्रम गरिरहेका थिए, उनीहरूले सत्यता फैलाइरहेका थिए, सुसमाचार प्रचार गरिरहेका थिए, उनीहरू मिसन गर्ने, मिसनमा सहभागी चर्च थिए, उनीहरू के थिए, अल्छे पक्कै पनि थिएनन्। त्यसकारण ख्रिस्टले के भन्नुहुन्छ, तिमीहरूको परिश्रम मलाई थाहा छ, तिमीहरूको परिश्रम। यसले के देखाउँछ, उनीहरू अल्छे गर्ने चर्च थिएनन्, उनीहरूले अल्छी गर्दैनथे, उनीहरू परिश्रम गर्ने चर्च थिए, उनीहरू सक्रिय थिए, र उनीहरूको परिश्रम ख्रिस्टलाई थाहा थियो। पक्कै पनि परिश्रम गर्न तपाईँलाई थाहा छ कि परिश्रम गर्न सजिलो छैन, परिश्रम गर्नको निम्ति तपाईँले मूल्य चुकाउनुपर्ने हुन्छ, तपाईँले आफ्नो शक्ति खर्चिनुपर्ने हुन्छ, तपाईँले पसिना बगाउनुपर्ने हुन्छ। र उनीहरूले पनि यहाँ यो सत्यता विस्तारको निम्ति उनीहरूले मूल्य चुकाउनुपर्ने थियो। उनीहरू कष्टमा पनि लगनशील भइरहे, उनीहरूले आफ्नो नाउँको खातिर कष्ट भोगिरहेका थिएनन्। ख्रिस्टले यहाँ भन्नुहुन्छ कि मेरो नाउँको खातिर तिमीहरूले कष्ट भोगिरहेका छौ, त्यो पनि मलाई थाहा छ। तपाईँ र मेरो सबै काम ख्रिस्टले जान्नुहुन्छ, तपाईँ र मेरो काम, तपाईँ र मेरो परिश्रम, ख्रिस्टको निम्ति भोगेको कष्टहरू व्यर्थै छैनन्। सायद तपाईँले गरेको परिश्रम, तपाईँले अरूलाई गर्नुभएको असल काम, सुसमाचार प्रचारको बारेमा सायद त्यहाँबाट तपाईँलाई ताली बजाएर दोसला उडाएर सायद तपाईँको त्यो प्रशंसा नगरेको होला, सायद तपाईँलाई व्यक्तिगत रूपमा धन्यवाद दिएको छैन होला। तर यसको अर्थ यो नगर्नुहोस् कि ख्रिस्टले तपाईँले यो काम जान्नुहुन्छ, कसैले थाहा गरेको छैन मैले किन गर्ने भनेर हतोत्साहित नहुनुहोस्। ख्रिस्टले तपाईँको हरेक काम उहाँले जान्नुहुन्छ। र यहाँ हेर्नुहोस् न, यो चर्च कति असल हामी देख्छौँ होइन, ख्रिस्टको निम्ति कष्ट भोग्ने, उनीहरू सहनशील छन्, धैर्यवान छ, कष्टमा कष्टमा पनि उनीहरू के छ, धैर्यवान छन्, उनीहरू थाकेको छैनन्, उनीहरू निरन्तर सुसमाचारमा लागिरहेका छन्। र त्यति मात्र होइन, उनीहरू काम गर्ने मात्रै होइन, र उनीहरूको के छ, ईश्वर शास्त्र पनि एकदमै बाइबली छ। उनीहरू ईश्वर शास्त्र रूपमा पनि अब्बल छन्। उनीहरूलाई आफ्नो बाइबल थाहा छ। कसरी थाहा गर्नुहुन्छ? तपाईँले दुईकै अन्तिम खण्डलाई हेर्नुहोस् न। उनीहरू बाइबल, उनीहरूले यो बाइबल थाहा छ, उनीहरू ईश्वर शास्त्र रूपमा अब्बल छ भन्ने कुरा कसरी थाहा हुन्छ? उनीहरूले सत्य के हो र खराब के हो भनेर उनीहरूले छुट्याउन सक्थे। जब तपाईँले गलातीको चर्चमा हेर्नुहुन्छ भने तपाईँले के देख्नुहुन्छ? कति चाँडै जुन प्रेरित पावलले प्रचार गरेको सुसमाचारदेखि अर्को सुसमाचारतिर लागिरहेका थिए। तपाईँले गलाती एक अध्यायमा हेर्नु पाउनुहुन्छ भने यहाँ हेर्नुहोस् न, उनीहरूले के गरिरहेको छ? उनीहरू फरक छन्। उनीहरूले के साँचो हो भन्ने कुरा उनीहरूले जाँचिरहेका छन् कि म प्रेरित हुँ भनेर दावी गर्नेहरूलाई उनीहरूले के गरेको छ? ईश्वर शास्त्रीय रूपमा उनीहरूले के गरेको छन्? जाँचेको छन्। र जाँच्न के सही र के गलत हो भनेर छुट्याउनको निम्ति हामीलाई ईश्वर शास्त्रीय रूपमा हामीलाई हाम्रो बाइबल थाहा हुन आवश्यक छ। र यो विश्वासीहरूलाई यो सत्यता थाहा थियो। त्यसकारण ख्रिस्टले भन्नुहुन्छ, तर तिमीहरू जसले प्रेरित हुँ त भन्छन् तर वास्तवमा होइनन्, त्यसलाई जाँचेर झुटा भेटाएका छौ भने म जान्दछु। ख्रिस्टले जान्नुहुन्छ है उहाँको ईश्वर शास्त्र असल छ भन्ने कुरा। त्यसको निम्ति पनि उहाँले के गर्दै हुनुहुन्छ? उनीहरूको प्रशंसा गरिराख्नु भएको छ। उनीहरू आजको विश्वासीहरूभन्दा पनि, आज कति विश्वासीहरूभन्दा पनि फरक थिए। आजको कति विश्वासीहरू, विशेष गरी हामी सामाजिक सञ्जालमा देख्छौँ, एउटालाई एकदमै प्रोस्पेरिटी गस्पल मोटिभेसन प्रिचिङ गरिराखेको छ भने पनि प्रेज द लोर्ड आमेन हालेलुया, अनि यता आएर फेरि प्रोस्पेरिटी प्रिचरलाई नै एकजनाले गाली गर्दैछ भने पनि त्यहाँ पनि प्रेज द लोर्ड हालेलुया। किन यो भइरहेको छ होइन? किन सहजै जसले आयो त्यसले पुलपिट सुम्पिहाल्छ, अनि एउटाले असल प्रचार गर्छ, अर्कोले फेरि अर्कै प्रचार गर्छ, आमेन हालेलुया। किन? विशेष हाम्रो नेपाली चर्चको सन्दर्भमा हामी यो धेरै कुराहरू देख्छौँ, किनकि हामीसँग यो बाइबलले ज्ञान नभएर। तर यो चर्च फरक छ, उनीहरूलाई थाहा छ। देख्दै हुनुहुन्छ कसरी उनीहरूले आफ्नो पल्पिटलाई रक्षा गरेका छन्? पछलाई हेर्नुहोस् न, उनीहरूले कसरी सबै शिक्षाहरूलाई आउन उनीहरूले बाटो रोकेको छन्। पहिलो, उनीहरूले जाँचेको छन्। यहाँ दोस्रोमा हामी के देख्छौँ? उनीहरूले कि ख्रिस्टले जे कुरालाई घृणा गरेको छ त्यो कुरालाई उनीहरूले पनि घृणा गरेको छन्। पछमा हेर्नुहोस् न, तिमीहरूमा यो कुरा त छ कि तिमीहरूले मैले जस्तै निकोलाइट्सहरूका काम घृणा गर्छौ भने, यी निकोलाइट्सहरूको थिए र उनीहरूको काम के थिए? पक्कै पनि तपाईँले यो निकोलाइट्सहरू तपाईँले पर्गामनको मण्डलीले लेखेको पत्रमा पनि तपाईँले पाउनुहुन्छ। विशेष तपाईँले 15 हेर्नुभयो भने तपाईँले यो पाउनुहुन्छ। यहाँ दुई ठाउँ मात्रै यो व्यक्तिहरूको बारेमा बाइबलमा सम्बोधन गरेको हामी पाउँछौँ। र वास्तवमा यिनीहरू को थिए, यिनीहरूले के सिकाइरहेका थिए, यिनीहरूको काम के थियो भन्ने कुरा यहाँ हामीलाई स्पष्ट रूपमा बताएको छैन। तर हामी यो कुरा थाहा गर्न सक्छौँ, हामी यो कुरा जान्न सक्छौँ कि उनीहरूको शिक्षा परमेश्वरको वचनभन्दा विपरीत थियो। त्यसकारण के हुन्छ? ख्रिस्टले पनि घृणा गर्दै हुनुहुन्छ र यहाँ एफिससका मण्डलीले पनि उनीहरूको कामलाई घृणा गरिरहेका थिए। सायद उनीहरूले पापमय कामलाई उनीहरूले हल्का रूपमा लिइरहेका थिए, जुन कुराले परमेश्वरको आदर अनि महिमालाई अनादर गरिरहेको थियो। उनीहरू यी सबै कुरामा के छ? अब्बल छन्। उनीहरू सक्रिय छन्। उनीहरूले के छ? खराब मानिसलाई उनीहरूले सहन सक्दैनन्। हामी यहाँबाट देख्छौँ कि एफिससका मण्डली कति असल मण्डली देख्छौँ। उनीहरू ईश्वर शास्त्रीय रूपमा पनि उनीहरू अब्बल छन्। यी सबै कुरा हुन आवश्यक छ। आज तपाईँ र म पनि यही जस्तै सक्रिय हुन आवश्यक छ। हामी औचे विश्वासी हुन मिल्दैन। तपाईँ र म जस्तो पाए त्यस्तै शिक्षालाई हामी अँगाल्न मिल्दैन। हामी बाइबलको ज्ञानमा वृद्धि हुन आवश्यक छ र बाइबलको सत्यतामा वृद्धि हुनको निम्ति तपाईँ र म प्रार्थनाको साथ लगनशील भएर बाइबल पढ्नै पर्ने हुन्छ। हामीले सिक्नै पर्ने हुन्छ। हामी देख्छौँ कि यो चर्चमा कति असल छ। मलाई लाग्छ कि प्रेरित 20 तपाईँले हेर्नुभयो भने पावलले एफिसियसका अगुवाहरूलाई एउटा आज्ञा इन्स्ट्रक्सन उनले दिएको कुरा उनीहरूले यहाँ पक्कै पनि पालना गरेको हामी देख्छौँ। कि उनले के भनेका छन् भने कि उनको अन्तिम विदाईको बेला उनले के भनेका छन् त्यहाँ अगुवाहरूलाई, तिमीहरूको जिम्मामा दिएका अब मानिसहरूको बगालको चर्चको तिमीहरूले रखवाली गर, होसियारी साथ तिमीहरूले के गर, उनीहरूको रखवाली गर। हामी प्रेरित 20 हामी पाउँछौँ र उनले यो त्यति बेला उनले भनेका छन् कि मैले कसरी परिश्रम गरेँ, मैले कसरी कष्ट चाहिँ तिमीहरूले पनि त्यो गर्नुपर्छ। पक्कै पनि यो शिक्षा उनीहरूले पाएका थिए, उनीहरूले यो सत्यता सुनेका थिए। त्यस कारण हामी सबै कुराहरू देख्छौँ उनीहरूले त्यो पालना गरेका छन्। त्यस कारण तपाईँ र मैले पनि कि यहाँबाट प्रचार गरेको कुरा तपाईँ र मैले पनि के गर्नुपर्ने हुन्छ, सुन्नुपर्ने हुन्छ, सुन्नुपर्ने हुन्छ र त्यो सत्यतालाई पालना गर्नुपर्ने हुन्छ। हामी यो सत्यता यो चर्च एफिसियसका मण्डलीमा पनि हामी देख्छौँ। तर त्यतिमै यहाँ सकिँदैन, पत्र यतिमै अन्त्य हुँदैन। त्यो प्रियहरू एफिसियसको चर्च अल्छे चर्च थिएनन्। उनीहरू सक्रिय थिए, धैर्यवान थिए, उनीहरू सहन थिए, उनीहरू सहनशील थिए। उनीहरूले बाइबल रूपमा सत्य के हो र झुट के हो भन्ने छुट्याउन सक्थे। उनीहरूले ख्रिस्टको खातिर के गरे, कष्ट भोगे। उनीहरूले निकोलाइट्सहरूका कामलाई उनीहरूले घृणा गरे र यी सबै कुरा के छ, प्रशंसनीय काम छ। तर यतिमै पत्र अन्त्य हुँदैन। तर उनीहरूको बिचमा पनि एउटा समस्या छ, होइन? यो सबै कुरा हेर्दाखेरि त म यो चर्चमा सहभागी हुन चाहन्छु, म यो चर्चको सदस्य भए कस्तो हुन्थ्यो, मेरो चर्च यस्तो भए कस्तो हुन्थ्यो भन्ने कुरा सायद तपाईँ र मलाई लाग्न सक्छ। तर श्री ख्रिस्टले यतिमै कुरा रोक्नुहुन्न। उहाँले त्यहाँ भएको एउटा मुख्य एउटा गम्भीर समस्यालाई पनि उहाँले चेतावनी दिनुहुन्छ, उहाँले देखाइदिनुहुन्छ, हप्काउनुहुन्छ। र उहाँले हप्काउनु मात्रै हुन्न, उहाँले प्रतिज्ञा पनि गर्नुहुन्छ। र त्यो समस्या हामी 4-5 र त्यो प्रतिज्ञा हामी 7 देख्छौँ। यहाँ हेर्नुहोस् न, उहाँले के भन्नुहुन्छ, तर है माथि प्रशंसनीय काम गरेको उहाँले सबै कुरा बताउँदै हुनुहुन्छ। अब तर यो सबै छ, सबै प्रशंसनीय काम छ, तर तिम्रा विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। उनीहरूको समस्या के हो, उनीहरूले पहिलो प्रेम त्यागिदिएका छन्। यसलाई विस्तृत रूपमा हेर्नुभन्दा अगाडि कि यहाँ कसले हप्काउँदै हुनुहुन्छ भन्ने कुरालाई थोरै हामी विचार गरौँ। यो सत्यतालाई बुझ्न हामीलाई आवश्यक छ, किनकि यो चर्च एकदमै सक्रिय छ। उनीहरू अल्छी गर्ने चर्च पनि होइनन्, उनीहरू परिश्रम गर्ने चर्च छन्, उनीहरू सहनशील छन्, खराब मान्छेहरूलाई सहन सक्दैनन्, ईश्वर शास्त्रीय रूपमा अब्बल छन्। त्यसैले त उनीहरूले प्रेरित हुँ भन्ने, तर वास्तवमा प्रेरित नभएका मानिसहरूलाई जाँचेर झुटा भेटाउँछन् र ख्रिस्टको नाउँको खातिर कष्ट भोगिरहेका छन्। कष्टमा पनि उनीहरू थकित छैनन्, उनीहरू धैर्यताको साथ सहन्छन् र निकोलाइट्सको कामहरूलाई पनि घृणा गर्छन्। यी सबै के छ, आदर योग्य काम, तारिफ गर्न योग्यकै कामहरू छन्। र यी सबै यसो हेर्दाखेरि त के यी सबै कुरा ख्रिस्टप्रतिको प्रेमले नै उनीहरूले गरेका होइनन् र सो हामी कसरी भन्न सक्छौँ यो त एउटा असल सिद्ध चर्च जस्तो हामी देख्छौँ, एउटा स्वास्थ्य चर्च जस्तो देख्छौँ? सायद तपाईँहरूको मनमा यही प्रश्न आइराखेको होला। र मानवीय दृष्टिकोणले हामीले हेर्दाखेरि देखिने बाहिर रूपमा हेर्दाखेरि यो एकदमै असल छ, पक्कै पनि हामी भित्र केही समस्या, हामी पक्कै पनि त्यो हृदयको समस्यालाई हामी पक्कै पनि देखेका छैनौँ। तर ख्रिस्टले के गर्दै हुनुहुन्छ, यो समस्या देख्दै हुनुहुन्छ। त्यसकारण हामीले थाहा हुन्छ कसले यो उनीहरूको समस्या प्रकट गरिदिँदै हुनुहुन्छ, कसले हप्काउँदै हुनुहुन्छ भन्ने कुरा हामीलाई जान्नु एकदमै आवश्यक हुन्छ। किनकि जसरी हामीले कुनै न्युज केही सम्प्रेषण भयो भने अथवा केही खबर तपाईँले प्राप्त गर्नुभयो भने त्यो कुन चाहिँ मिडियाबाट आएको, कसले सम्प्रेषण गरेको भन्ने कुरा तपाईँले, त्यसको अथेन्टिसिटी तपाईँले हेर्नुहुन्छ। कहाँबाट यो समाचार सम्प्रेषण भएको, कसले यो खबर पठाएको भनेर त्यो व्यक्ति, त्यो सोर्स तपाईँले हेर्नुहुन्छ। र त्यो सत्यताको त्यो सोर्सले के गर्छ, आधिकारिक प्रामाणिकता दिन्छ। त्यसरी नै यहाँ पनि हामीले यो जान्नु आवश्यक छ कि यति धेरै असल कुरा हुँदाहुँदै कसरी यहाँ समस्या छ, यहाँ समस्या देखाइदिनु हुने कुनै पनि चर्चको एल्डर होइन, कुनै इसाई समाज पनि होइन, तर यो समस्या देखाउनु हुने त सातवटा तारा आफ्नो दाहिने हातमा लिनुहुने र सुनका समाधानको बिचमा हिडुल गर्नुहुने स्वयंले देखाउँदै हुनुहुन्छ, स्वयंले हप्किदिँदै हुनुहुन्छ, जो ख्रिस्ट हुनुहुन्छ, जो मण्डलीको शिर हुनुहुन्छ, जसले मण्डलीलाई प्रेम गरेर उहाँले के गर्नुभयो, आफैले अर्पण गर्नुभयो, जो परमेश्वरको पुत्र हुनुहुन्छ, जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति सर्वज्ञानी ख्रिस्टले यो कुरा प्रकट गर्दै हुनुहुन्छ, जसले बाहिरी होइन, मानिसले मानिसको बाहिरी रूप हेरे जस्तो होइन, उहाँले हृदयले हेर्नुहुन्छ, उहाँले यो कुरा बताउँदै हुनुहुन्छ। यो के छ, सत्य हो। कारण उनीहरूको समस्या के छ, कि उनीहरूले पहिलो प्रेम त्यागिदिएका छन्। हामी पद चारमा त्यो देख्छौँ, तर अङ्ग्रेजीमा हामीले ESV-ले हेर्छौँ भने यसरी भनेको छ, पहिलो प्रेम त्यागिदिएका छौ नभएर तिमीले पहिले भएको तिम्रो प्रेम त्यागिदिएका छौ। That you have abandoned the love you had at first. You had at first भनेको छ ESV-ले चाहिँ, अरूमा चाहिँ पहिलो प्रेमले नै भनेको छ। तर हामीलाई एट फर्स्ट भन्ने कुरा हामीलाई भयो भने के हुन्छ, बुझ्न अझै सहज हुन्छ जस्तो लाग्छ। तर उनीहरूले पहिलो प्रेम त्यागिदियो भन्नुको अर्थ के हो, उनीहरूले कसप्रतिको प्रेम उनीहरूले त्यागिदिए, यो कस्तो देखिन्थ्यो? मलाई लाग्छ पक्कै पनि उनीहरूले परमेश्वर र सन्तहरूप्रतिको प्रेम, उनीहरूको प्रेम सेलाएको थियो, उनीहरूले त्यो प्रेमलाई त्यागिदिएका थिए। माथिका ती असल कामहरूद्वारा उनीहरूले परमेश्वर र सन्तहरूप्रतिको प्रेमलाई उनीहरूले त्यागिदिएको हुनुपर्छ। यसको अर्थ कि उनीहरूले सुसमाचार सुनेर ख्रिस्टमा भरोसा गरेका सुरुवाती क्षणमा ख्रिस्टसँग भएको उनीहरूको सामिप्यता, ख्रिस्टप्रतिको उनीहरूको जोस, उहाँसँग रमाउने, उहाँसँगको त्यो व्यक्तिगत आराधना जीवनलाई उनीहरूको त्यो जीवन सेलाएर गएको थियो। र एक अर्काप्रति जब ख्रिस्ट, जब परमेश्वरप्रतिको प्रेम सेलाउँछ कि अभियसली सन्तहरूको प्रेम सेलाएर जान्छ। तपाईँले एफिसीको पत्रलाई हेर्नुभयो भने कि जुन प्रकाश युहन्ना लेख्नुभन्दा 35-40 वर्ष अगाडि मात्रै कि प्रेरित पावलले के भनेका छन् कि प्रभु यीशु ख्रीष्टप्रतिको उनीहरूको विश्वास र सन्तहरूप्रतिको प्रेमको बारेमा सुनेको कारण उनले धन्यवाद दिन उनी बाध्य छन् भन्ने कुरा उनले बताएको छन्। तर अब यहाँ ख्रीष्टले के भन्दै हुनुहुन्छ कि उनीहरूले के गरेको छ, प्रेम त्यागिदिएका छन्। त्यसकारण मलाई लाग्छ उनीहरूले के गरे, परमेश्वरसँगको त्यो सामिप्यतामा, निकटतामा रहन उनीहरूले के गरेको थिए, परमेश्वरलाई नजिकबाट चिन्न, उहाँसँगै रहन उहाँसँगको व्यक्तिगत सङ्गति उनीहरूले त्यागिदिएका हुनुपर्छ। र पहिलो प्रेम, उनीहरूको त्यो निकटतालाई हामी केही बाइबली उदाहरणहरूबाट हेरौँ कि हामी उनीहरू त्यो कस्तो देखिन्छ त, परमेश्वरसँगको त्यो सामिप्यता, त्यो निकटता, उहाँसँगको व्यक्तिगत आराधनाको जीवन कस्तो देखिन्छ, त्यो प्रेमले निर्देशन गरेको, अगुवाई गरेको जीवन कस्तो देखिन्छ। तपाईँले ख्रिस स्वयंलाई तपाईँले हेर्न सक्नुहुन्छ कि उहाँले मर्कुस 1:35 उहाँले के गर्नुभयो, यसो बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर बाहिर एकान्त ठाउँमा प्रार्थना गर्न जानुभयो। किन यसो ख्रिस्ट उज्यालोभन्दा अघि नै उठेर एकान्त ठाउँमा जानुभयो? कोही पनि उहाँले त्यहाँ प्रार्थना गर्नुभयो कि त्यहाँ गरेको प्रार्थना चाहिँ सुनवाई हुन्छ भनेर? पक्कै पनि होइन। के कुराले उहाँलाई त्यो एकान्त ठाउँमा उहाँलाई डोरायो? पक्कै पनि पिताप्रतिको प्रेम, पिताप्रतिको समर्पण, उहाँसँग एकाग्र हुनको निम्ति, कुनै अवरोध बिना पितासँग रहनको निम्ति के गर्नुभयो? ख्रिस त्यहाँ जानुभयो, पितासँग समय बिताउनको निम्ति उहाँ जानुभयो। र अर्को पनि तपाईँले हेर्न सक्नुहुन्छ, जुन निस्तार चाहको 6 अगाडि कि बेथानियामा मरियमले गरेको कार्यलाई विचार गर्नुहोस् न। उनले के गरे कि मरियमले किम्ती जटामसीको सुगन्धित अत्तर ल्याएर यीशुको पाउ मल्न र आफ्नो केशले पुस्न के कुराले अभिप्रेरित गर्यो? त्यो गर्नको निम्ति केले उनलाई प्रोत्साहन गर्यो? ख्रिस्टको निम्ति सबै कुरा दिन के कुराले यो यति महँगी अत्तर ख्रिस्टको पाउमा चढाउन के कुराले उनलाई प्रोत्साहन गर्यो? के यो ख्रिस्टप्रतिको प्रेमले नै होइन र यसलाई हामी अर्को शब्दमा सायद यो पनि भन्न सक्छौँ कि यो के ख्रिस्टप्रतिको उनको आराधना, अन्तस्करण हृदयबाटको के आराधना यो थिएन र? उनीहरू परमेश्वरसँग नै रहन, ख्रिस्टसँग नै के रहनको निम्ति के मरियमले यो त्यति धेरै कुरा, त्यो बहुमूल्य कुरा उनले खर्च गरेको होइनन् र? र पहिलो प्रेमको प्रमुख अभिव्यक्ति भनेको नै सम्पूर्ण हृदयले उहाँको आराधना गर्नु हो। सम्पूर्ण हृदयले उहाँको आराधना गर्नु नै हाम्रो पहिलो प्रेमको अभिव्यक्ति हो। यसकारण प्रियहरू, तपाईँ र मैले कसरी उहाँको आराधना गरिरहेका छौँ? कतै हाम्रो ओछे भक्ति मात्रै त भइरहेको छैन, अन्त इजरायलीहरूले जस्तै हाम्रो पुकारा पनि ओठे भक्ति मात्रै भइरहेको छैन। यहाँ एफिससको मण्डलीले ख्रिस्टप्रतिको पहिलो प्रेम गुमाएको छ। जब परमेश्वरप्रतिको प्रेम गुमाउँछौँ, सन्तहरूप्रतिको प्रेम सहजै आफै हामी गुमाउँछौँ। र एफिससको मण्डलीमा पनि यही भएको छ, उनीहरूले परमेश्वरप्रतिको प्रेम मात्र होइन एक अर्काप्रतिको जुन सुरुवातमा भएको त्यो प्रेम उनीहरूले गुमाएका छन्। अझ एकजना पास्टरले यसरी भन्नुभएको छ, उनीहरूले ख्रिस्टबारे ज्ञान र उहाँको नाउँमा गरिने कामले बिस्तारै कि एफिससको मण्डलीको आराधना र उहाँसँगको सामिप्यतामा रहने अथवा ख्रिस्टसँगै रहने त्यो चाहनालाई प्रतिस्थापन गरिरहेको थियो। ख्रिस्टप्रतिको व्यक्तिगत त्यो प्रेम र उहाँसँगको निकटतालाई ईश्वर शास्त्रीय ज्ञानले नै ज्ञानले बिस्तारै प्रतिस्थापन गरिरहेको थियो। यसकारण असल कामहरू, ईश्वर शास्त्रीय ज्ञानहरू ख्रिस्टप्रतिको निकटता बिना पनि हामी प्राप्त गर्न सक्छौँ। ख्रिस्ट बिनाको, ख्रिस्टसँगको त्यो सम्बन्ध बिना पनि हामी धेरै असल कामहरू गर्न सक्छौँ। धेरै ख्रिस्टको खातिर सताइन सक्छौँ, ख्रिस्टको खातिर कष्ट भोग्न सक्छौँ, जसरी एफिससका मण्डलीले ती गरिरहेका थिए। तर हामीमा ख्रिस्टप्रतिको प्रेम हुन आवश्यक छ। यसकारण ख्रिस्टले भन्नुहुन्छ, एफिससका मण्डली सक्रिय थिए. साँचो र झुटा शिक्षा जाँचेर छुटाउन सक्ने ईश्वर शास्त्रीय ज्ञान उनीहरूसँग थियो. ख्रिस्टको नाउँमा कष्ट भोग्ने उनीहरू सहनशील धैर्यवान थिए, तर ख्रिस्ट भन्नुहुन्छ उनीहरूसँग एउटा समस्या छ, अनि त्यो सानो समस्या होइन, तिमीहरूले पहिलो प्रेम त्यागिदिएका छौ. अझ ख्रिस्टले तपाईँ र मलाई, हामी केसीबिसी परिवारलाई के भन्नुहुन्छ? कतै ख्रिस्टले हाम्रो बारेमा पनि यसरी त भन्नुहुन्न, तिमीहरूसँग दिदीबहिनी बाइबल अध्ययन छ, चेलापनको संस्कृति स्थापना गरिरहेका छौ, चर्च स्थापनाको निम्ति मानिसहरू पठाउँछौ, अगुवाहरू निर्माण गर्छौ, तिमीहरूले सभा सम्मेलनहरू आयोजना गर्छौ, असल असल बाइबली पुस्तकहरू प्रकाशन गर्छौ, तिमीहरूले असल पुस्तक पढ्छौ, ईश्वर साथै ज्ञानमा वृद्धि हुन्छौ, साँचो र झुटो कुरा तिमीहरूले छुट्याउँछौ, तर तिमीहरूले पनि पहिलो प्रेम गुमाइरहेका छौ भनेर कतै ख्रिस्टले त बाहिर मलाई त भन्नुहुने छैन. याद गर्नुहोस्, ख्रिस्टले तपाईँ र मेरो काम मात्र होइन, तपाईँ र मेरो हृदयले पनि जाँच्नुहुन्छ, उहाँले जाँच्नुहुन्छ. हो, तपाईँ र म सक्रिय चर्च हुनै पर्छ. हो, हामीले चर्च स्थापना गर्नको निम्ति मानिसहरू पठाउनै पर्छ. तपाईँ र मैले अगुवाहरू निर्माण गर्नै पर्छ. हामी ईश्वर शास्त्रीय ज्ञानमा वृद्धि हुनै पर्छ. तपाईँ र मैले असल पुस्तक पढ्नै पर्छ. तपाईँ र मैले ख्रिस्टको निम्ति कष्ट भोग्नै पर्छ. तर यी सबै कुरा एउटै कुराबाट अभिप्रेरित हुनुपर्छ, एउटै कुराबाट प्रस्फुटित हुनुपर्छ. त्यो भनेको ख्रिस्टसँगको सामित्यताबाट, ख्रिस्टसँगको तपाईँ र मेरो एकाएक यो आराधनाबाट हुनुपर्छ, उहाँसँगको सङ्गतिबाट हुनुपर्छ. र यो सबै कुरा उहाँसँगको सामित्यताबाट, उहाँसँगको हाम्रो आराधनाबाट, उहाँको प्रेमद्वारा अभिप्रेरित भएर प्रस्फुटन भएको हुनुपर्छ. यदि यो छैन भने यसको काम छैन. बुढेर यो तपाईँ र मेरो नामको निम्ति, तपाईँ र मेरो प्रख्यातताको निम्ति मात्रै हुनसक्छ. त्यसकारण तपाईँ र मैले यहाँनिर एउटा प्रश्न गर्न एकदमै महत्त्वपूर्ण हुन्छ. हामी जे पनि गर्छौँ र त्यो हामी किन गरिरहेका छौँ, कुन अभिप्रायद्वारा हामी गरिरहेका छौँ भनेर हामीले आफैलाई सोध्नु एकदमै महत्त्वपूर्ण छ. त्यति मात्रै होइन कि परमेश्वरसँग हामीले गरिरहेको निम्ति, सबै सही अभिप्रायको निम्ति हामीले उहाँसँग प्रार्थना गर्नुपर्ने हुन्छ. मलाई थाहा छ, म यो अनुमान लाउन सक्छु, यहाँहरू धेरैजनाले एक अर्कासँग चेलापनको सम्बन्धमा वृद्धि भइराख्नु भएको छ, वान टु वान डिसाइपलसिपमा तपाईँहरू वृद्धि भइराख्नु भएको छ, पढिराख्नु भएको छ, तपाईँहरूले सुसमाचार पनि सुनाइराख्नु भएको छ, चर्चको क्रियाकलापहरूमा सहभागी हुनुहुन्छ, हरेक दिन बाइबल पढ्नुहुन्छ, आफ्नो बाइबल पढ्ने तालिकालाई पछ्याउँदै हुनुहुन्छ. यी सबै कुरा असल हो, एकअर्कालाई प्रोत्साहन दिँदै हुनुहुन्छ, यी सबै कुरा असल हो. ख्रिस्टको निम्ति कष्ट भोग्दै हुनुहुन्छ, तर के यी सबै कुरा परमेश्वरको प्रेमद्वारा प्रस्फुटित भएको छ? के तपाईँले आफ्नो बाइबल हरेक दिन ख्रिस्टलाई नै जान्न, उहाँलाई नै जान्न, उहाँ भनेर रमाउन तपाईँ पढ्नुहुन्छ? के म त्यसरी नै पढ्छु कि केवल त्यो चेकलिस्ट पुरा गर्नलाई मात्रै हामी पढ्छौँ? के तपाईँको त्यो अध्ययनले, त्यो पढाइले, त्यो प्रार्थनाले ख्रिस्टसँग अझै निकटतामा लगिरहेको छ, अझै निकटतामा के उहाँलाई अझै नजिकबाट चिन्नुभएको छ? ती सबै कार्यले उहाँलाई चिन्न मद्दत गरिरहेको छ कि ती सबै कार्य गर्न उहाँको त्यो प्रेमले तपाईँलाई अभिप्रेरित गरिरहेको छ? कि पास्टरहरूले सोधिहाल्नुहुन्छ, होइन गर्नु परिहाल्छ भनेर गर्दै हुनुहुन्छ, अनि त्यो गर्दै हुनुहुन्छ भने नगर्नुहोस्, त्यसले परमेश्वरको महिमा हुँदैन. प्रेम, ख्रिस्टप्रतिको प्रेमले प्रस्फुटन हुनुपर्छ, अनि मात्रै यसको फलहरू देखिन्छ, यसको फलहरू देखिन्छ. होइन भने ख्रिस्टले तपाईँ र मलाई पनि भन्नुहुन्छ कि तिमीहरूसँग यति धेरै असल कामहरू छ, तर तिमीहरूमा यो प्रेम छैन, त्यो प्रेम छैन. तर यहाँ याद गर्नुहोस् न, उहाँले त्यो समस्या मात्रै उहाँले देखाउनु हुँदैन, तर पद पाँचले हेर्नुहोस् न, ख्रिस्ट कति अनुग्रही कति धैर्यवान हुनुहुन्छ। पहिलो प्रेम एफिससका मण्डली त्यागिदिएको छ, तर ख्रिस्टले हेर्नुहोस् न पद पाँचमा ख्रिस्टले उनीहरूलाई त्याग्नु भएको छैन, उनीहरूप्रति धैर्यवान हुनुहुन्छ। के भन्नुहुन्छ, यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, अहिले नै याद गर। उनीहरू ख्रिस्टले यहाँ तिनवटा कुरा गर्नलाई उनीहरूलाई भनिराख्नु भएको छ। के भन्दै हुन्छ, पहिलो तिमीहरू कहाँबाट खसेका छौ सो सम्झ, सम्झ अनि सम्झेर मात्रै भएन। तपाईँ र मलाई थाहा छ कि एफिससका मण्डली विश्वासीहरू एक समय कति ख्रिस्टको निम्ति उनीहरू जोसिला थिए। तपाईँहरूले मैले अघि पनि भनेको छु कि प्रेरित 18:19-20 पढ्नुहोस् न, उनीहरूको जीवनलाई तपाईँले देख्नुहुनेछ। उनीहरूले ख्रिस्टको निम्ति उनीहरूका बहुमूल्य कुराहरूलाई उनीहरूले के गरेका थिए, सबै मानिसहरूको सामु आफ्नो पाप स्वीकार्दै ती बहुमूल्य कुराहरू जुन सबै उनीहरू जादू गर्ने व्यक्तिहरू थिए, यी सबै गर्दाखेरि उनीहरूको पुस्तकहरू लिएर मानिसहरूको सामु के गरेदेखि थिए, उनीहरूले जलाइदिएका थिए। है तपाईँले 19 अध्यायलाई पढ्नुभयो भने यो कुराहरू पाउनुहुन्छ। उनीहरू ख्रिस्टको निम्ति के थिए, एकदमै व्याग्रो थिए। ख्रिस्टसँग रहनको निम्ति उनीहरू के थिए, कटिबद्ध थिए। ख्रिस्टसँगको व्यक्तिगत सम्बन्धमा उनीहरू थिए। ख्रिस्टको निम्ति ख्रिस्टको सत्यता प्रचार गर्नको निम्ति उनीहरू यति कटिबद्ध थिए। कष्टमा पनि उनीहरू स्थिर थिए, ख्रिस्टलाई नै खोज्दै। तर यहाँ आएर उनीहरूले त्यो प्रेम त्यागिदिएका छन्। अनि ख्रिस्टले भन्नुहुन्छ, याद गर तिमीहरूले कहाँबाट त्यो कहाँबाट तिमीहरूले बाटो भिराएका छौ, याद गर, याद गर। याद गरेर मात्रै हुनेवाला छैन, उहाँले के भन्दै हुनुहुन्छ कि याद गर अनि अब फेरि तिमीहरूले के गर त्यो प्रेम फेरि सुरु गर भनेर भन्नुहुन्न। रिपेन्ट, पश्चाताप गर र पहिले जे गरेका थियो त्यो कुरा गर। पश्चाताप भनेको केवल उनीहरूले त्यो खसेको कुरालाई अब महसुस गर्नु मात्रै होइन, त्यसको निम्ति आफूले दोषी महसुस गर्नु मात्रै होइन, तर पश्चाताप गर्नु भनेको कि त्यो कार्यबाट पूर्ण रूपमा फर्किनु हो, पूर्ण रूपमा त्यहाँबाट फेरि फर्केर कि फेरि के गर्न कि पहिले जे गरेका थियो त्यही गर। फेरि ख्रिस्टको निम्ति त्यो जोसिलो हो, उहाँसँग तिमीहरूले के गर त्यो प्रेममा फर्क, प्रेममा फर्क र त्यही कुरा गर जुन ख्रिस्टको निम्ति उनीहरूले त्यो जोसको साथ आनन्दको साथ उहाँसँग उहाँलाई नै पाउने त्यो इच्छाद्वारा त्यो प्रेमद्वारा अभिप्रेत भएका कामहरू फेरि गर। तर अब उहाँले भन्नुहुन्छ यदि गरेनौ भने के भन्नुहुन्छ, यहाँ हेर्नुहोस् न, यदि पश्चाताप गरेनौ भने उहाँले भन्नुहुन्छ, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो समाधान त्यसको ठाउँबाट हटाउनेछु। मैले के गर्नुहुनेछ, समाधान हटाउनेछु। अघि हामीले यतापट्टि हेर्दै थियौँ कि समाधानले के कुरालाई जनाइरहेको छ कि चर्चलाई, चर्चलाई उहाँले के गर्नुहुनेछ, चर्चलाई नै उहाँले स्थापन गर्नुहुनेछ, स्थापित गर्नुहुनेछ। चर्च, चर्चको रूपमा उहाँले राख्नुहुनेछ, उहाँले न्याय गर्नुहुनेछ। यदि ख्रिस्टसँग भएन भने त्यो चर्च ख्रिस्टको निम्ति त्यो चर्च हुनेवाला छैन। ख्रिस्टप्रतिको पहिलो प्रेम चर्चले गुमायो भने त्यो चर्च ख्रिस्टको निम्ति त्यो चर्च रहनेवाला छैन। ख्रिस्टले त्यसको न्याय गर्नुहुनेछ, न्याय गर्नुहुनेछ। यसकारण प्रियहरू, पहिलो प्रेम अति महत्त्वपूर्ण छ, अति महत्त्वपूर्ण छ कि ख्रिस्टसँग रहन एकदमै महत्त्वपूर्ण छ। र ख्रिस्टले त्यतिमै भन्नुहुन्न, र यो सत्यता कि पहिलो प्रेममा रहनुपर्ने सत्यता केवल एफिससका मण्डलीलाई मात्र होइन, यो आज हाम्रो चर्चलाई पनि हो, हाम्रो चर्चलाई पनि हो। तपाईँ र म पनि ख्रिस्टसँगको हाम्रो पहिलो प्रेममा हामी स्थिर रहनै पर्छ। त्यसकारण पद सातले भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। त्यसकारण आज यो तपाईँ र मलाई पनि हो, त्यसकारण तपाईँ र म ख्रिस्टप्रतिको पहिलो प्रेममा हामी रहनै पर्छ। त्यसकारण प्रियहरू, म तपाईँलाई यही भन्न चाहन्छु, के तपाईँ र मसँग ख्रिस्टप्रतिको त्यो प्रेम छ? तपाईँ चर्चमा हुँदाखेरि तपाईँ सुरुमा याद गर्नुहोस्, अब याद गर्नुहोस् कि सुरुको विश्वासी हुँदै गर्दाखेरि चर्चप्रतिको तपाईँको चाह कस्तो थियो, बाइबल पढ्ने चाहना कस्तो थियो, तपाईँले उद्धारको भजन गाउँदाखेरि कसरी गाउनुहुन्थ्यो, तपाईँले भजन नआउँदै गर्दाखेरि कति गुनगुनाउनुहुन्थ्यो, त्यो कुरालाई याद गर्नुहोस् न। त्यो चर्चप्रतिको त्यो लङ्गिङ होइन, एक अर्का विश्वासीहरूले भेट्दाखेरिको त्यो प्रेम, त्यो सामिप्यता कस्तो मिठास हुन्थ्यो, त्यो कुरालाई याद गर्नुहोस् न। कि आज त बाहिर मसँग पनि अझै यो कुराहरू छन् कि यो कुराहरू बिस्तारै सेलाउँदै गइरहेको छ। कतै एफिससका मण्डली जस्तै सुरुमा भएका ती जोस, ख्रिस्टप्रतिको हाम्रो त्यो जोस अझै पनि छ, मसँगको हुने त्यो सामिप्यता कि अझै पनि छ। र यो एक समय भएर हुँदैन प्रियहरू, एक समय भएर अब पुग्यो भन्ने होइन, हरेक दिन हामीसँग यो हुनुपर्छ, हरेक दिन। तपाईँले याद गर्नुहोस्, तपाईँले बिलापको पुस्तक पढ्नुभयो भने परमेश्वरको कृपा हरेक दिन नयाँ भएर आउँछ, परमेश्वरको कृपा हरेक दिन नयाँ भएर आउँछ। त्यसरी नै हाम्रो ख्रिस्टसँगको प्रेम, त्यो सामिप्यता पनि हरेक दिन एउटै हुनुपर्छ, त्यही जोस एउटै हुन्छ, हामी ख्रिस्टमा रहिरहन आवश्यक छ र यो अन्तिमसम्म नै स्थिर रहनु आवश्यक छ। त्यसकारण यहाँ हामी देख्दछौँ कि यो पहिलो प्रेम गुमाएका चर्च एफिससलाई पद सातको अन्तिममा एउटा उत्साह दिँदछन्, हप्की मात्रै दिँदैनन् तर त्यहाँ उनीहरूको निम्ति के छ, उत्साह एउटा प्रतिज्ञा पनि छ। त्यहाँ हेर्नुहोस् न अन्तिम खण्ड, जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु। ख्रिस्टले एउटा प्रतिज्ञा गर्नुहुन्छ, जसले के गर्नुहुन्छ, जित्छ। यसको अर्थ के हो, जसले पश्चाताप गर्छ र ख्रिस्टमा फेरि फर्केर आउँदछ, पहिलो प्रेममा ऊ रहँदछ, उसले के गर्नेछ कि ख्रिस्टले के गर्नुहुनेछ, परमेश्वरको स्वर्ग रूपमा भएको जीवनको रूपबाट खान दिनुहुनेछ। यो प्रतिज्ञा हो। र जब हामी यो जीवनको रुख भन्ने कुरा भन्न साथ साथ, सायद तपाईँले अघि हामी भर्खरै पाठ गरेको खण्ड उत्पत्ति तिनतिर तपाईँको ध्यान पक्कै पनि गएको हुनुपर्छ, जहाँ हामी देख्छौँ उत्पत्ति तिन अध्यायमा मानिसको पतनपछि परमेश्वरले के गर्नुभयो, त्यो जीवनको रुख को फल खान नपाओस् भने उहाँले के गर्नुभयो, त्यो जीवनको रुखतर्फबाट त्यो बाटो पहरा गर्नाले उहाँले के गर्नुभयो, अदनको बगैँचाको पूर्वपट्टि करुपहरू र चारैतिर घुमिरहने जलामय तरवार राखिदिनुभयो। देख्दै हुनुहुन्छ, अदनको बगैँचामा के भयो, पापले के गर्यो, जीवनको रुखबाट मानिसहरूले खान पाएन, पापले जीवनबाट के गर्यो, अब मृत्युमा लगेको छ। तर अब यहाँ ख्रिस्टले के भन्दै हुन्छ, ख्रिस्टमा रहनेहरूले, ख्रिस्टमा हुनेहरूले, अन्तिमसम्म रहनेहरूले के गर्नेछ, उहाँले के प्रतिज्ञा गर्नुहुन्छ, उनीहरूलाई अब अदनको बगैँचाबाट होइन तर परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रुखबाट खान दिनुहुनेछ, खान दिनुहुनेछ। अर्थात् उहाँले के गर्नुहुनेछ, हामीलाई अनन्त जीवन दिनुहुनेछ, अनन्त जीवन उहाँसँगै हामी हुनेछौँ। र यो सत्यता ख्रिस्टमा भएकाहरूको भविष्य हो। प्रियहरू, अहिले कष्ट होला, अहिले सतावट होला, तर हाम्रो भविष्य ख्रिस्टमा भएकाहरूको भविष्य हो। हामीले परमेश्वरको राज्यमा भएको जुन जीवनको रूपबाट हामी खानेछौँ, र त्यो जब ख्रिस्ट आउनुहुनेछ। र यो उनीहरूको निम्ति हो जो पहिलो प्रेममा स्थिर रहन्छन्। र हामी ख्रिस्टको यो पहिलो प्रेममा, हामी ख्रिस्टमा रहिरहन हाम्रो आफ्नै काम, आफ्नै तवरबाट हामी सक्दैनौँ, त्यस कारण हामीलाई उहाँको अनुग्रह चाहिन्छ, हामी उहाँसँग निकटतामा रहन आवश्यक छ, उहाँको साथमा रहन आवश्यक छ। त्यस कारण यदि तपाईँ र मैले भने उहाँसँगको उहाँप्रतिको हाम्रो पहिलो प्रेम यदि गुमाएका छौँ भने प्रियहरू, तपाईँ र मैले यो ख्रीष्टको वचनलाई सुन्न आवश्यक छ। हामीले ती गुमाएका बिराएका बाटोहरूलाई याद गरेर आज नै पश्चाताप गर्न आवश्यक छ, र आज नै हामी ख्रीष्टप्रतिको त्यो प्रेम र साम्यतामा रहन आवश्यक छ। यदि रहेनौँ भने उहाँले हामीलाई पनि हटाउनुहुनेछ, न्याय गर्नुहुनेछ। त्यस कारण प्रियहरू, आफैलाई जाँच्नुहोस् कि तपाईँ ख्रीष्टको प्रेममा हुनुहुन्छ, कि ख्रीष्टप्रतिको ख्रीष्टसँगको तपाईँको त्यो प्रेम अझै पनि तपाईँ अझै पनि त्यही प्रेममा हुनुहुन्छ, ख्रीष्टप्रतिको तपाईँको जोस त्यही छ कि तपाईँ हरेक दिन ख्रीष्टलाई जान्नकै निम्ति ती सबै कुरा गर्नुहुन्छ। यदि पहिलो प्रेमबाट तपाईँ पहिलो प्रेमलाई त्याग्नु भएको छ भने आज नै पश्चाताप गर्नुहोस्, फर्किनुहोस्, किनकि ख्रीष्ट कृपालु हुनुहुन्छ, उहाँ क्षमा दिनुहुने हुन्छ। तर यदि तपाईँहरू मध्ये यहाँहरू कोही पनि ख्रीष्टको प्रेमलाई थाहा गर्नुभएको छैन भने तपाईँको यो भविष्य होइन, तपाईँले यो जीवनको रूपबाट तपाईँले पाउनुहुने छैन। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने तपाईँको निम्ति त्यहाँ न्याय छ, तपाईँ अझै पनि पापमा हुनुहुन्छ, पापको अधीनमा हुनुहुन्छ। त्यस कारण तपाईँको निम्ति भने एउटा असल खबर छ, त्यो भनेको आज नै हो कि ख्रीष्टमा भरोसा गर्नुहोस्, तपाईँ पनि आफ्नो पापबाट फर्कनुहोस्, किनकि उहाँ क्षमा गर्नुहुने एकमात्र मुक्तिदाता हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ, जसले आजभन्दा 2000 वर्ष अघि नै हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो, उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभयो, र उहाँले मात्रै हामीलाई त्यो पापबाट क्षमा गर्न सक्नुहुन्छ, र उहाँले आज पनि तपाईँ र मलाई बोलाउनुहुन्छ, सबै पापी सबै दरिद्रहरूलाई क्षमाको निम्ति उहाँ आह्वान गर्नुहुन्छ। त्यस कारण म तपाईँलाई पनि यही साथ दिन चाहन्छु, यही आह्वान गर्न चाहन्छु, ख्रीष्टमा आउनुहोस्, केवल ख्रीष्टमा मात्रै उद्धार मुक्ति छ। र अन्तिममा प्रियहरू, तपाईँ र म ख्रीष्टमा उहाँप्रतिको त्यो पहिलो प्रेममा हरेक दिन रहनु आवश्यक छ, यदि रहेनौँ भने उहाँको न्याय हामीमाथि आउनेछ। आउनुहोस् प्रार्थना गरौँ।